الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا وأولانا محمدا عبده ورسوله وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الذين قالوا ربنا الله ثم استقاموا تتنزل عليهم الملائكة ألا تخافوا ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما تدعون نزلا من غفور رحيم باید طلب فرد بند کرو جہاں جگہ ملے وہی بیٹھ جاؤ چلنا پھرنا بند کرو دوستو اور باہر جانے والوں سے گزارش ہے کہ مشکل سے 24 گھنٹے اللہ کے لیے فارغ کیے ہیں کہاں جا رہے ہو یہ مجلس جنت کے باغ ہے یہاں سے نکل کر گندی دکانوں کی طرف کہاں جاؤ گے آئے ہو اللہ کی رحمت میں رہو قابل احترام بزرگوں پیارے بھائیوں اور دوستوں اللہ جل جلالہ ونوالہ نے اس دنیا میں پورے عالم کو اپنی قدرت سے بنایا زمین اس نے بنائی آسمان اس نے بنایا سورج اس نے بنایا چاند اس نے بنایا دریا اس نے بنایا دریا کے اندر کی جو چیزیں ہیں اس نے بنائی آسمان کے اوپر جو کچھ ہے اس نے بنایا زمین کے نیچے جو کچھ ہے وہ سب اس نے تنہا اللہ نے بنایا اس کے بنانے میں حق تعالی شانہ کو نہ کوئی پریشانی ہوئی ہے نہ کسی سے مدد کی ضرورت پیش آئی اور بنانے کے بعد یہ پورا نظام اس وقت میں اللہ جل شانہ کے کنٹرول میں کوئی چیز اللہ کے کنٹرول سے باہر نہیں اور یہ جو بنایا ہے یہ تو اللہ کی قدرت کی معمولی سی جھلک ہے یہ مخلوق ہے اور بہت بڑی وہ چیز ہے کہ جو ابھی پیدا نہیں کی ہے اور جو اللہ کے ارادے اور اللہ کے امر کن سے بن جاتے ہیں اس پوری کائنات کے بنانے کے بعد حق تعالی شانہ نے اس انسان کو بنایا اور اس انسان کے بننے سے پہلے حق تعالی شانہ نے اس انسان کے پورے نظام کو زمین و آسمان کے بننے سے 50,000 سال پہلے اس انسان کے متعلق اللہ نے اپنے علم کے مطابق ساری چیزیں لکھ دی کون کیا کرے گا کہاں رہے گا کیا پیے گا کہاں کھائے گا کہاں شادی کرے گا کتنے بچے ہوں گے بچوں کے بچے کتنے ہوں گے پورا نظام اللہ کے علم میں اس انسان اور انسان کے بننے سے پہلے اس پوری کائنات کو بنانے کے بعد حق تعالی شانہ نے ایک فیصلہ فرمایا ہے اور وہ فیصلہ یہ ہے کہ اس انسان کو اللہ نے اپنے لیے چن لیا اے انسان تو میرے لیے باقی ساری کائنات میں نے تیرے لیے بنائی سب کچھ تیرے لیے زمین آسمان چاند سورج ستارے دریا پہاڑ جو کچھ ہے یہ سب تیرے لیے اور تجھے میں نے اپنے لیے چنا ہے, تو میرے لیے. اس نے زمین و آسمان کو بنایا. اس کے بعد حق تعالی شان نے فرمایا لا یسعنی ارض ولا سمائی ولا یسعنی قلب عبد المؤمن. مجھے یہ اتنی بڑی زمین ہے وہ مجھے سہار نہیں سکتی, اتنا بڑا آسمان ہے مجھے وہ سہار نہیں سکتا. مجھے سہارنے کی جو جگہ اور طاقت ہے وہ مومن بندے کا دل ہے. اس انسان کو حق تعالی شان نے چن لیا اور پوری کائنات کے لیے اس انسان کو بنیاد بنایا. جو کچھ دنیا میں فیصلے ہوں گے, جو کچھ ہوگا, وہ اتنے بڑے ہاتھی کی بنیاد پر نہیں ہوگا, جانوروں کی بنیاد پر نہیں ہوگا, اس انسان کے بدن سے نکلنے والے اعمال کی بنیاد پر ہوگا. دنیا میں زلزلے آئیں گے کس انسان کی بنیاد پر, دنیا میں امن قائم ہوگا کس انسان کی بنیاد پر, دنیا میں محبتیں قائم ہوگی جس انسان کی بنیاد پر, دنیا میں بھائی چارہ امن محبت وقت پر بارشیں ہوگی جس انسان کی بنیاد پر, تہستاری آئے گی جس انسان کی بنیاد پر, سیلاب آئے گی جس انسان کی بنیاد
پر,
اس انسان کی بنیاد پر سارا نظام یہ بنیاد پر چلے. اور اس انسان کو یہ سمجھایا ہے کہ تجھے میں نے اس دنیا میں عارضی بھیجا, تیرا اس دنیا میں جانا عارضی ٹائم پریری ہے. جو کچھ میں نے تجھے دیا ہے, سب کچھ میں نے دیا ہے, تیرے ماں باپ نے تجھے نہیں دیا. کسی کے ماں باپ ہمیں پیدا نہیں کرتے, ماں باپ تو ذریعہ ہے, پیدا کرنے والی ذات اللہ. ہمیں ہماری ماں نے نہیں بنایا, ہمیں ہمارے باپ نے نہیں بنایا. ماں بیچاری کیا بناتی, باپ بیچارہ کیا بنا. اگر ماں اور باپ کے ہاتھ میں ہوتا تو دنیا میں اندھے بچے پیدا نہ ہوتے. کون ماں چاہتی کہ میرا بچہ اندھا پیدا ہو؟ دنیا میں اگر ماں بنانے والی ہوتی تو کوئی بچہ لنگڑا پیدا نہ ہوتا, کوئی بچہ اپاہج پیدا نہ ہوتا. کون ماں چاہتی؟ پیدا کرنے والی ذات اللہ. ہماری شکل کیسی ہو وہ اللہ نے چوائس کیا ہے, ماں اور باپ نے نہیں کیا. ہم نے دنیا میں آنے کی کوئی درخواست نہیں دی تھی, اللہ نے اپنی مرضی سے دنیا میں ہمیں لایا ہے. جانے کے لیے ہم سے پوچھا نہیں جائے گا کب جانا چاہتا, وہ جب چاہے گا اٹھا لے گا. اس دنیا میں جو کچھ ہو رہا ہے اس کی مرضی سے, اس لیے حق تعالی شانہ نے ہمیں جو کچھ دیا ہے وہ ہماری اپنی نہیں, سب کچھ اللہ کے طرف. جو صلاحیت اللہ نے دی ہے, دماغ جو اللہ نے دیا ہے وہ اللہ نے دیا ہے, ماں باپ نے نہیں دیا. بولنے کی طاقت دی ہے, سمجھانے کا طریقہ دیا ہے وہ اللہ نے دیا, ہمارے اپنے ماں باپ نے نہیں دیا. ہاتھوں میں جو طاقت ہے وہ اللہ کی دی ہوئی ہے, آنکھوں میں جو دیکھنے کی طاقت ہے, آنکھیں مختلف ہیں, میری اور آپ کی آنکھیں اگر کوئی دنیا والا دیکھے گا تو ایک ہی طریقے کی, میرے اور آپ کے ہاتھوں میں پانچ انگلیاں ایک ہی جیسی, سب کی ہم سب کی زبان اگر ہم سب باہر نکالے تو گوشت کا لوتھڑا ایک ہی انداز کا, لیکن ان سب میں صلاحیت الگ الگ. یہی ہاتھ لکھے گا, یہی دو انگلیاں لکھے گی, لیکن ہر ایک کی تحریر الگ ہے. یہی گوشت کا لوتھڑا بول رہا ہے لیکن زبان الگ ہے, آواز الگ ہے, صلاحیت اس میں الگ. ایک آدمی کو سیدھی سی کوئی بات کہنی ہے لیکن وہ بیچارہ دس منٹ بولتا چلا جاتا ہے اور وہ بات اپنے دوست کو سمجھا نہیں پاتا, کیا کہنا چاہتا ہے وہ سمجھ نہیں پاتا. کچھ زبانیں ایسی بھی ہیں, کچھ دماغ ایسے بھی ہیں, اور کچھ ایسے ہیں کہ کورٹ میں کھڑے ہوتے ہیں, کھڑے ہونے کے وقت ہمیں کہتے ہیں کہ میں شبدوں پر پیسے لوں گا, एक शब्द पर इतने लाख रुपए लूंगा, एक मिनट पर इतने लाख रुपए लूंगा, दोनों की जबान निकालो जो समझा नहीं पाता और जो समझा रहा है, दोनों की जबान एक ही लग रहा है। किस्मत का माल अल्लाह ने दिया है, वो अल्लाह देते हैं, ये सारी नियमतें अल्लाह ने दी। अब हत्ताला शानु फरमाते हैं कि ये जो कुछ मैंने तुम्हें दुनिया में पैदा करके दुनिया से मरने के वक्त के लिए दिया है, ये आजमाने के लिए दिया है। इसे तुम अपना समझते हो या मेरा समझते हो? जो कुछ मैंने दिया है ये तुम अपनी जागीर समझते हो या मेरी तरफ से अमानत समझते हो? देने वाला मैं हूं। इसलिए दुनिया में इंसानों पर जो हालात है और मरने के बाद हमेशा हमेशा कामयाबी और नाकामी जो है वो अल्लाह ने खानदान की बुनियाद पर नहीं रखी है, माल की बुनियाद पर नहीं रखी है। ए इंसान, तेरे बदन से निकलने वाले जो आमाल है और तेरी जबान से बोलने वाले जो अल्फाज है और तेरी आंखों से जो होने वाला अमल है, वो 24 घंटे मेरे फरिश्ते उसको रिकॉर्ड कर रहे हैं, और इन आमाल की बुनियाद पर मैं तुझे दुनिया में भी दूंगा और इन आमाल की बुनियाद पर तुझे आखिरत में। आमाल की बुनियाद पर दुनिया में कैसे दूंगा? माल तो मैं तेरी किस्मत में लिख चुका हूं, पैसे तेरी किस्मत में लिख चुका हूं, लेकिन तेरी इज्जत मेरे हाथ में, तेरा सुकून मेरे हाथ में, इत्मीनान तेरा मेरे हाथ में, नो टेंशन जिंदगी मेरे हाथ में है। तुझे हजारों लाखों करोड़ों अरबों अरब रुपये और डॉलरों के बीच में खड़ा करके मैं तुझे जलील कर सकता हूं, और तुझे भिखारी बना करके, कोई चीज नहीं है, कपड़े भी तेरे फटे हुए हैं, लेकिन तुझे, तू अगर मेरा मेरा वली है तो वहां पर रह करके मैं तुझे इज्जत की चोटियों पर पहुंचा सकता हूं। जो कुछ मेरे आपके पास है ये इम्तिहान है, सही जिंदगी गुजारेगा हत्ताला शानहू दुनिया में उसे बरकतों से नवाजेंगे, दुनिया में सुकून से नवाजेंगे, दुनिया में इज्जतों से नवाजेंगे, दुनिया की चीजों को खुदा उसकी खिदमत के लिए मजबूर कर देंगे, और अगर अपनी मर्जी से चलेगा तो फिर कुछ चीजें तो वह है जिसका असल बदला मैं मरने के बाद दूंगा, सजा मेरी मरने के बाद मिलेगी, दुनिया में नहीं, दुनिया तो छोटी है। इनाम जो मिलेगा वो मेरा मरने के बाद मिलेगा, एक सुभान अल्लाह का इनाम जो मेरे यहां है, ये दुनिया इसको बर्दाश्त नहीं कर सकती, शासन बदलाने वाले। लेकिन बरकतें दुनिया में जाहिर होगी, कश्मीर में बर्फ गिरता है, ठंडी यहां तक आती है, जिंदगी अगर कामयाब है और खुदा का मकबूल है तो बदला तो मिलेगा आखिरत में, लेकिन उसके कुछ असरात दुनिया में नो टेंशन जिंदगी के खुदा देंगे। और जिंदगी को अपनी मर्जी के अतवार से इस्तेमाल किया है तो फिर इस दुनिया में इन गुनाहों का आजाद, तो दुनिया छोटी है, तेरा बदन छोटा है बंदे, तेरा बदन छोटा है 6 फीट का, मेरा 1 सांप तेरे बदन के लिए इसको जगह छोटी पड़ेगी। मैं गुनाहों का बदला जब लेने के लिए मैं तुझे जहन्नम में दाखिल करूंगा तो तेरी एक डाल वहां पहाड़ के बराबर बनाऊंगा, और कान से लेकर कांदा, ये कान है और ये कांदा, इसका फासला 500 साल के बसावत का होगा, इतना बड़ा बदन बनाकर के जहन्नम में डालूंगा, तभी तो सांप उस पर लग सकते हैं, तभी तो उस पर अंधारे लग सकते हैं। बदला गुनाहों का यह नहीं मिलेगा, लेकिन कुछ चीजें ऐसी होती है कि जिन पर अल्लाह की पकड़ फौरन आ जाए। इसमें मां बाप का नाफरमान अमूमी तौर पर दुनिया में अल्लाह के अज़ाब को देखता है, जुल्म करने वाले जालिम को खुदा छोड़ते नहीं, बाद मतलब अल्लाह की पकड़ जालिम पर बहुत जल्दी आ जाती। यू नहीं कि मैं जो चाहूं करूं, नहीं, लेकिन अल्लाह का निजाम खुदा का निजाम है। क्या है इस दुनिया में? धोखा है दुनिया। दुनिया क्या धोखा है? जो अल्लाह करता है वो नजर आता नहीं है, और जो नजर आता है वो सही होता नहीं। जो جو اللہ کرتا ہے وہ نظر نہیں آتا, شفا اللہ دیتا ہے نظر نہیں آتا, پیٹ اللہ بھرتا ہے نظر نہیں آتا, چاہت اللہ دیتا ہے نظر نہیں آتا, سب کچھ اللہ کرتا ہے لیکن دنیا میں نظر نہیں آتا. دنیا خدا نے بنائے, یہی تو آزمائش ہے. لیکن کوئی نیکی اس کے یہاں قبول ہو گئی تو مکافات عمل چلتا ہے, ایک نیکی اس کی یہاں قبول ہو گئی اور اس نے اگر فیصلہ کر دیا تو اس نیکی کی بنیاد تو خدا اس کی دنیا بن, اس کو نظر نہیں آئے گا, دنیا میں ایسے ہی ہوگا. جیسے موت, موت کون دیتا ہے بولو بولو, لیکن زبانوں پر کیا ہوتا ہے, پیسو جو مطلب بہت زور نہ ڈینگیو بخار تھے گا مری, اللہ نام کوئی نہیں دیتا. سوچو ایک ایکسیڈنٹ کیوں نے مری, سوچو ایک پگ لفسی کیوں نے پڑی نے مری, گیا اللہ نظر نہیں آئے, کہیں نہیں آئے, کوئی ان کو سبب بنا دے گا کرنے والی ذات اللہ کی نظر نہیں آئے. حالانکہ موت اس کے علاوہ کوئی موت کسی کے ہاتھ میں ہے ہی نہیں, کسی کے ہاتھ میں, لیکن وہ اسباب ایسے بنائے. بہت سے مرنا چاہتے ہیں, ہمارے حضرت مولانا عمر صاحب ایک قصہ سنایا کرتے تھے, جرمنی میں ایک آدمی اپنی زندگی سے اتنا تنگ ہو گیا, اتنا تنگ ہو گیا, اس کا مرنا ہے, زہر کی پڑیا لی, ہاتھ میں پستول لی, تیرنا نہیں جانتا تھا, تو کوئی درخت ڈھونڈا, وہ درخت جو ہے اس کی ڈالی جو تھی وہ سمندر میں تھی, وہاں جا کر اس نے رسی باندھ لی اور اس کو اپنے گلے میں ڈالا, اب وہاں جا کر کے گلے میں ڈال کر کے کسی درخت اس پر بیٹھ گیا. پہلی چیز اس نے سوچی کہ یہاں سے ڈالتے ہی زہر منہ میں ڈالوں گا, اس سے مر جاؤں گا, اس سے نہ مرا تو فندا جو ہے اس سے مروں گا, ہاتھ میں پستول لی اس سے نہ مرا تو دماغ پر ماروں گا اس سے مر جاؤں گا, ان تینوں سے نہ مرا تو سمندر میں ڈوب کر مر جاؤں گا, لیکن مرنا ہے آدمی. لیکن اس خاندان کو یہ پتا نہیں تھا کہ موت بھی اسی کے ہاتھ سے, یہ سارا کیا گلے میں سر ڈالا, درخت سے باندھا اور اس کے بعد میں وہاں سے اس نے چھلانگ لگائی, پہلا منہ میں زہر ڈالا اور چھلانگ لگائی, چھلانگ لگاتے ہی اس نے پستول ہاتھ میں نہیں تھی کہ سیدھے ماروں گا یہاں پر کھوپڑی پر, لیکن وہ جب رسی ہلی تو وہ ہلی تو سیدھی وہ رسی پر گئی, گولی ٹوٹ گئی, رسی ٹوٹ گئی, سمندر میں گرا, تیرنا جانتا نہیں تھا, سارا پانی پیٹ میں گیا, دور سے کسی نے دیکھ لیا وہ مر رہا ہے, وہ مر رہا ہے, دو چار آدمی بھاگے ہوئے آئے, اٹھایا باہر نکالا, اب منہ میں جو پانی گیا تھا اس سے زہر نکل گیا. وہی پستول, وہی رسی, وہی زہر, وہی پانی. کچھ دیر کے بعد میں نکلا باہر, کیا ہو زندہ, موت اس کے ہاتھ میں. ایک موٹا آدمی تیسرے مالے سے گرا تو مر گیا, وہ تو بے ہوش ہو گیا, اس کو لے گئے اسپتال میں, جب پہنچا ہے اس کے بعد ڈاکٹر نے دوائی دی, یہ بھی ہوش آیا تو وہ سمجھ رہا ہے کہ میں جنت میں ہوں, اور وہ نرسے کام ہو رہی تو ہور بھائی وہ کئی چھو جنت میں, لیکن آ تو پیلو ہاسپٹل سے ہوں جیو رہے ہو چھو, شو تھو ہوں مریو نہیں, کہ نہ تمہیں تو جیو چھو تو تمہیں جنہ اوپر مریا, ایک پڑھیا تو یہ مری گئے, موت ہمارے قبضے میں نہیں, حیات ہمارے قبضے میں نہیں, ہم کچھ نہیں کر سکتے, ایک ہی. لیکن ہماری زندگی کے فیصلے دنیا میں, دیکھیں مال کسی کے پاس زیادہ آ جانا کوئی کامیابی کی بنیاد نہیں, ہمارے عمل پر فیصلے ہوتے ہیں, ہر عمل ما یلفظ من قول الا لدیہ رقیب عتید, کوئی جملہ کوئی لفظ جو بھی زبان سے نکالتا ہے خدا کہتے ہیں میرے پاس وہ محفوظ ہے, کیا بولا کیا کیا کوئی حرکت کرتا. بس ایک قصہ سنا کر بات ختم کرتا ہوں. ایک ویپاری گھر آیا, بیوی گھر میں تھی, دوپہر کا وقت تھا کھانے کے لیے, بیوی نے فوراً دسترخوان لگایا, ہاتھ دھلوائے, بیوی سامنے بیٹھ گئی, پورا دسترخوان کھانے سے بڑھ گیا. بس لکما توڑنے کے لیے ہاتھ ڈالا تھا اور دروازے پر کسی فقیر نے آواز دی, اللہ کے واسطے کچھ دیا. شوہر دیندار تھا, سمجھدار تھا, اس نے بیوی سے کہا دسترخوان پر اٹھا اور اس کو دیا. بیوی نے کہا وہ بیچارہ بھوکا ہے, کوئی بھی چیز کھا لے گا, کوئی بھی چیز کھا لے گا, آپ کھائیے میں دوسری چیز دے دیتی ہوں. یہی دیکھ, جو چیز گھر میں ہوگی اپنے دونوں کھا لیں گے, اس کو دے. بیوی لینے کے لیے باہر پہنچی دروازے پر, میاں بندر بیٹھا تھا دسترخوان پر, وہاں سے بیوی نے چیخ ماری تو شوہر بھاگتا ہوا گیا, اطراف کے لوگ آئے بھاگتے ہوئے, کیا ہوا کیا ہوا. اب وہ کیا جو بےچارا مانگنے والا فقیر تھا, سب میں نے کچھ نہیں کیا, اس کو میں نے کچھ نہیں کیا. یہ شوہر باہر گیا اور باہر جا کر اس فقیر کو دیکھا اور دیکھنے کے بعد بھائی تو جا, تیرا کھانا مل گیا, تو جا, تو نے کچھ نہیں, تو نے کچھ جا جا اللہ تجھے بس, اس کو بھیج دیا. پیر کو اٹھا گھر میں لائے, عورتوں نے پانی وانی چھیڑتا, تھوڑا ہوش آ گیا, پڑوس سے چلی گئی, ذرا اطمینان ہوا تو شوہر نے بچلا آج کھانا کھا لیا, ہمت دلا کر کھانا کھا لیا. کھانے کے بعد دونوں بھی آپ بیٹھے, کیسا لگتا ہے ٹھیک, ایک بات پوچھوں کیا قصہ کیا بنا تھا, کیوں بے ہوش ہو؟ اس نے کہا ایک لمبی راستہ نہ تو بھی کیا آپ کے نکاح سے پہلے میں جس آدمی کے نکاح میں تھی یہ جو بھیک مانگنے آیا تھا وہ میرا اگلا شوہر تھا, میں نے اس کی یہ حالت دیکھی تو مجھے رہا نہ گیا, اس کی اگلی حالت میں نے دیکھی اور ابھی یہ حالت دیکھی تو مجھ سے رہا نہ گیا, اور بس میں مجھے بہت بھاری پڑا, میں نے چیخ ماری. اور شوہر تو بہت اطمینان سے تھا, شوہر نے مجھے اچھا یہ بتاؤ اس کی اگلی حالت کیسی تھی اور ابھی کیسی تھی, کیا وجہ تھی اس کی, طلاق اس نے کیوں کی. چھوڑ گئی, بہت لمبی راستہ, میں نے سنا کیا کہا. اس نے کہا جیسے آپ آئے تھے, دیکھو سنو میرے دوستو, زندگی کا کوئی نیک عمل آدمی کو بہت آگے کر دیتا ہے اور زندگی کا کوئی ایک گناہ اس کو پیچھے ڈال دیتا ہے. کیوں مت سمجھو کہ میں آزاد ہوں, پیسے میرے پاس ہو, میرے باپ کی جاگیر ہے, میں جو چاہے کروں. جو نہیں وہ خدا رات و رات ارب پتی بھی بنا دیتا ہے اور وہ خدا رات و رات بھکاری بھی بنا دیتا ہے. یہ ہمارے پاس امانت, ہمارے یہاں بڑا کچھ نہیں. خیر کیا تھا اس نے, جیسے آج ہوا نا کہ آپ آئے دسترخوان پیچھا, ہم دونوں میاں بیوی کھانے بیٹھے, ذرا اس کا مزاج اکڑ زیادہ تھی, بس جہاں بیٹھے اور اسی وقت دروازے پر کسی پھکے نے آواز دی اللہ کے واسطے دے. یہ آدمی حصہ تھا اس کا, اسی حال میں کھڑا ہو کر سیدھا باہر گیا, باہر جا کر اس کو ایک دو گالیاں دی اور اسے زور سے تھپڑ مارا. دکان میں ہوتے ہو تو مانگ مانگ کر پریشان, راستے میں ہوتے ہو تو پریشان, گھر آئے تو اطمینان سے کھانے بھی نہیں دیتے. اس کو تھپڑ مار کر اس فقیر کو یہ جاتے, ہم دونوں کھانے بیٹھے, کھا لیا, سب کچھ ہو گیا, لیکن زندگی ریوس ہونی شروع ہوئی, پڑتی شروع ہوتے ہوتے کچھ دنوں کے بعد اس کی دکان فیل ہو گئی, دکان بیچ دی, گھر میں جو چیزیں تھیں وہ بیچ دی, گھر بیچ دیا, ایک جھوپڑے میں رہ کر ہم یہاں بیوی رہنے لگے, اولاد تو نہیں تھی ہماری, گیا یہاں بیوی رہنے لگے. شام کو دو روٹی اس کو میرے لیے لانا مشکل ہو گیا. یہاں تک ایک دن وہ کہنے لگا کہ ایک بات سن, پتہ نہیں میں کس حالات کا شکار ہوں, میں تیری روٹی اور تیرا کھانا بھی نہیں دے سکتا, تو میری وجہ سے کیوں ذلیل ہو رہی ہے, اچھا یہ ہے کہ میں تجھے طلاق دیتا ہوں, تو کسی اور سے نکاح کر لے تاکہ تو پیٹ بھر کے کھانا کھا لے, یوں کر کے اس سے مجھے نکال دے.
میں آپ کے نکاح میں آئی، گھر اللہ نے دے دیا، یہ گھر بھی تقریباً وہی ہے جو اس کا تھا، آج میں نے اس کو دیکھا، اس پر میں یہ ہوں کہ اللہ کے اس طریقے سے اس کی ایک ایک چیز چھین لی۔ بیوی سے پوچھا تو سنا چکی اپنی داستان؟ تو سنا دی، سن لو، سنا دی، اب میری سن۔ شوہر کہہ رہا اب میری سن، تیرے شوہر نے جس فقیر کو تھپڑ مارا تھا وہ میں تھا، میں فقیر، تیرے شوہر نے جب تھپڑ مارا میری اندر کی ضمیر جاگی اور میں وہیں سے ایک طرف گیا اور اللہ سے کہا مالک اب تیرے علاوہ کسی سے نہیں مانگوں، میں آج کے بعد تیرے علاوہ بھوکا تو مر جاؤں گا، تیری ذات کے علاوہ میں کسی سے نہیں مانگوں، یہ میں نے عہد کر دیا۔ اور اس نے مجھ پر ظلم کیا، ہفتہ تعالیٰ شام کو اتنا گھمایا اتنا گھمایا کہ میں مجھے استعداد دیتا چلا گیا، یہاں تک کہ اس کی دکانیں جو بیچی ہے وہ میرے پاس، یہ مکان تو جانتی ہے اس کا ہے، ہاں یہ میرے پاس، یہاں تک کہ اللہ نے اس کے ظلم کے بدل پر سزا پر اس کی بیوی بھی میرے حوالے کر دی۔ میرے دوست، میرے بھائی، میرے پیاروں، مال کی وجہ سے یہ نہ سمجھو کہ میں آزاد ہوں، اس لیے زندگی گزارنے کا طریقہ دیا گیا ہے، ہم جانور نہیں ہیں کہ جہاں چاہے منہ مار لے، ہم جانور نہیں ہیں جس کو چاہے سنگ مار دے، ہمیں یہ نمونہ بنایا گیا ہے محمد رسول اللہ صلی اللہ علیہ وسلم۔ آپ صلی اللہ علیہ وسلم کی زندگی سے جس کی زندگی میل کھا گئی وہ تو صحیح، اور سرکار کی زندگی سے جس کی زندگی میل نہ کھائی وہ غلط۔ صرف نماز میں نہیں، صرف روزے میں نہیں، صرف زکات میں نہیں، صرف حج میں نہیں، محمد رسول اللہ صلی اللہ علیہ وسلم ہمارے امام ہیں، ہمارے گھر میں بھی، ہماری دکان میں بھی، ہمارے دینوں میں بھی، ہماری راتوں میں بھی، ہمارے مجموعوں میں بھی، ہماری تنہائیوں میں، اور جو حضور پاک صلی اللہ علیہ وسلم کے طریقے والے زندگی گزار رہا ہے دین کے ساتھ، وہ دین کے جس شعبے میں بھی ہے، جو کر رہا ہے، یہ دنیا نہیں ہے، سرکار کے دین کے ساتھ تجارت کر رہا ہے، اس کی تجارت دنیا نہیں، اس کی تجارت دین ہے، اس تجارت پر، اس تجارت پر، اس تجارت پر حق تعالیٰ شان ہو، دنیا تو کہہ رہی ہوگی کہ ویپاری مر گیا، لیکن جس دن مرتا ہے اس دن فیصلہ ہوتا ہے کہ صدیق اور شہیدوں کے ساتھ اٹھے گا۔ کیوں نمازیں زیادہ پڑھتا تھا؟ کیوں روزے زیادہ رکھتا تھا؟ کیوں حج زیادہ کرتا؟ نہیں نہیں، اس کی تجارت، التاجر الصدوق الامین، صحیح تجارت کی بنیاد تو خدا دے رہا ہے، اس تجارت پر، زراعت کھیتی کی بنیاد پر خدا پوری کھیتی کا ثواب دیں گے، مزدور مزدوری کر رہا ہے لیکن محمد رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے پر امانت اور دیانت کے ساتھ کر رہا ہے، تو کیا فرمایا، من امسا کارگر من عمل یدہ امسا مغفور لہو، جس نے محنت ہاتھوں کی مزدوری کرتے کرتے شام کی، اس نے شام اس حالت میں کی کہ اس کے سارے گناہ معاف کر دیے گئے۔ اسی طریقے سے زندگی کے شعبے، نکاح ایک شعبہ ہے جس کے متعلق عام طور پر انسانوں کو دھوکہ ہوتا ہے، اور یہ بنیادی عمل ہے، اس کے اثرات بھگتتا ہے آدمی۔ ذرا میری بات کو دھیان سے سنیے، نکاح کیا ہے؟ پہلی بات تو یہ سنیے، نکاح عبادت ہے، نکاح عبادت ہے۔ نماز کیا ہے؟ بولو بولو، عبادت ہے۔ روزہ کیا ہے؟ عبادت ہے۔ حج کیا ہے؟ عبادت ہے۔ تو نماز کا طریقہ کس نے بتایا؟ بولو، سرکار نے۔ نماز عبادت ہے تو قومی طریقہ نہیں ہے کہ مومنوں کی نماز الگ، مہمانوں کی نماز الگ، سیدوں کی نماز الگ، گجراتیوں کی نماز الگ، यूपी वालों की नमाज अलग, बिहारियों की नमाज अलग, अरबी वालों की आज अलग, अजूबी वालों की, ऐसा है? ऐसा है नहीं। क्यों? इबादत है। जो भी इबादत करेगा, इबादत है इसका तरीका। निकाह जो है इबादत है, पहली बात इसे समझो। ये जो हमारे दिमागों में शैतान ने दाखिल किया है, नमाज ख्वाहिशात की चीज है, उसने हमें गुमराह किया। नमाज इबादत है, और इबादतें, कुछ इबादतें वो है जो कुछ मिनटों के लिए होती है, कुछ इबादत कुछ घंटों की होती है, कुछ इबादत कुछ दिनों की होती है। नमाज की इबादत कुछ मिनटों की है, कोई 10 मिनट में, कोई 30 मिनट में, कोई 45 मिनट में दो रकात पूरी करता है, नमाज पूरी हुई, सलाम फिर इबादत पूरी हो। रोजा कुछ घंटों का है, कुछ ममालिक में 12 घंटे हैं, कुछ ममालिक में 13 घंटे हैं, कुछ ममालिक में 15.5 घंटे हैं, कुछ ममालिक में इस वक्त भी जो रमजान है वो 21-21.5 घंटे के, लेकिन 21-21.5 घंटे के बाद इफ्तार कर लिया वो इबादत पूरी हो गई। हज के जो दिन है वो 5 दिन है, 8 की सुबह को अहराम बांधा है और तवाफ जियारत के साथ में 11-12 कोस का पूरा हो जाता है, 5 दिन। निकाय कैसी इबादत है, निकाय कैसी इबादत है जो जवानी में शुरू करता है आदमी और आम तौर पर मौत पर पूरी होती है। ये इबादत नहीं है, पहली चीज निकाय इबादत है, इसे समझो। अब इबादत है तो निकाह में मकसूद क्या है, निकाह के फायदों में क्या है? कुरान ने बताया ले तस्कुनू इलैहा। पहली चीज तो यह है कि इन दोनों को एक दूसरे से सुकून मिलेगा। निकाह जिंदगी की ओपनिंग है। एक लड़का है, अगर ये निकाह नहीं करता तो 25 साल का, 30 साल का, 40 साल का, 50 साल का, 60 साल का बूढ़ा है, निकाह नहीं किया उसने, औलाद भी हुई, 60 साल का मर कर चला गया, खत्म हो गया, आगे तस्करा नहीं। एक बच्ची है, बच्ची से लड़की बनी, लड़की से उसकी उम्र 25 हुई, 30 हुई, 40 हुई, बड़ी हुई, 60 पर मरकर चले गई, खत्म हो। निकाह इन दोनों लड़के और लड़की की जिंदगी की ओपनिंग है। इस निकाह का सबसे बड़ा नफा जो है वो बरकत है। जिस निकाह में बरकत आई वो जिंदगी कामयाब हो गई, जिस निकाह से बरकत निकल गई सब कुछ आया लेकिन जिंदगी का सुकून नहीं आया। इसलिए निकाह के बाद की दुआ जो है, अभी दुल्हा निकाह करेगा, काजी ने उसको कह दिया कबूल, उसने कहा कबूल किया मैंने, उसके बाद मजमा हर एक उसको दुआ क्या देता है, बारकल्लाहु लक, बारकल्लाहु अलैक, वजमा बैनकुम बिल खैर, अल्लाह तुझ पर तुझे बरकत दे, तेरे पर बरकत नाजिल करे, तुम दोनों को खैर पर अल्लाह जमा, ये दुआ दी है। बरकत, बरकत होती है, जिंदगियों में राहत होती है, एक दूसरे का सुकून मिलता है, एक दूसरे का लिबास बनते हैं। बरकत जिंदगी से निकल गई जुड़ जाते हैं, लेकिन ये उससे मुतमईन है, वो उससे मुतमईन है, वजह चाहे कुछ भी बने, कोई इस पर आहिस्ता आहिस्ता पता नहीं शिफ्ट की कहां कहां की बीमारियां लगती है और जिंदगी अजीरन बन जाती, तो बरकत नहीं करती। बरकत डालने वाला कौन, बोलो अल्लाह रशान। उसने क्या ऐलान किया है, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर बरकत है। खुद मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, आज़मुन निकाह बरकतन ऐसरहु माउना, सबसे बड़ा बरकत वाला निकाह वो है जिसमें कम से कम खर्च हो और कम से कम लागत आए। मेरा आपका नबी कह रहा है जो आसमान पर जाकर आए। अब दुनिया की अंधी आंखें, दुनिया के अंधे इंसान, उनका फॉलो करके एक ईमान वाला उनके पीछे चल करके ज्यादा खर्च को बुनियाद बना रहा हो क्या होगा। अभी परसों ही कोई सुना रहा था
ત્રણ વાગે લગ્ન થયા, સાત વાગે પાર્ટી આપી અને બાર વાગે બોલો તલાક થઈ.
માલ કી બુનિયાદ પર તું ચાહતા હૈ.
और मैं तो आगे बढ़कर एक बात कहा करता हूं, इस मसले में हमेशा अपनी नादानी की वजह से, अपने पागलपन की वजह से, अपने बेटे और बेटी की जिंदगी के अंदर में तेजाब डालने वाली या तो उसका बाप होता या उसकी मां होती.
दुनिया को बता दूं मैंने बेटे का निकाह कैसे किया, दुनिया ने बता दूं कितना करोड़ों लोगों ने वाली छोड़ी का निकाह करा.
तारू नाम करवा माटे
તને કોઈ ના મળ્યું કે તારી છોકરી ને તારા છોકરાની જિંદગીમાં તું તેજાબ ના ઘેરેલો છે કે લોકો યાદ કરે કે ફલાણા એ છોકરો પાડ્યો હતો.
ઇસસે જ્યાદા ઝાલિમ કોઈ
તુજે કોઈ નહીં મિલા, અપના બેટા મિલા તુજે કોઈ નહીં મિલા, અપની બેટી માસૂમ બચ્ચી મિલી તુજે. इन दोनों की जिंदगी की ओपनिंग है और उस ओपनिंग को तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के तरीके से हटकर गैरों के तरीके पर करके पहले दिन से उसमें तूने तेजाब डाला. अरे तू अपनी दुकान खोलता है, अपना कारखाना खोलता है, अपनी कंपनी खोलता है
तो ओपनिंग के दिन तो तू किसी दीनदार को बुलाकर दुआ कराता है. ओपनिंग के दिन तो किसी मौलवी साहब को, किसी बड़े से बड़े आलिम को, किसी अच्छे नमाजी को बुलाकर कि ओपनिंग मारी अल्लाह ना नाम थी था. ये बच्चे बच्ची की ओपनिंग है.
और मैं हमारे इन बच्चों से कह रहा हूं बेटा
भुगतना तुम्हें, अपने नबी के तरीके को मत छोड़ दो, हराम चीजों से निकाह की ओपनिंग मत की. चार दिन में तुम्हें नजर नहीं आएगा. हमारी उम्र 70 साल की हुई, हमने बड़े बड़े करोड़पतियों को उजड़ के देखा है बेटा. खूबसूरत से खूबसूरत लड़कियों को अपनी जिंदगी बर्बाद होती इन बच्चियों को हमने देखा. और सिर्फ हिंदुस्तान में नहीं, अल्लाह का शुक्र है दुनिया में फिरे
और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के तरीके पर इंतहाई सादगी में इन बच्चे और बच्चियों को आबाद होते हमने इन आंखों में देखा.
नादान मत बनियो, नादान मत बनियो. ये एक मरतबा निकाह का अमल आता है आमतौर पर.
शैतान क्या चढ़ाता है
मेरे साहब, एक वक्त तो मौका मिले. हम यही तो कहते हैं,
एक मर्तबा तुझे बेटे की निकाह का मौका मिला है, इसे तो सुन्नत पर कर ले, इसे तो नबी की आंख को ठंडी कर ले. और ये नादान को शैतान चढ़ाता है, एक मर्तबा मौका मिला है तो मैं एक मर्तबा तो खुदा और खुदा के रसूल को नाराज करके निकाल दूं. मैं आज सबको खुश करूं, नाराज करूं तो रब और उसके नबी को नाराज कर.
मेरे भाई जी बहुत समझो, हम लोग तो सब तक हमारी उम्र के तो फारिग हो चुके. अपने अपने बच्चों का, अपने भी नहीं आपके अपने बच्चे की जिंदगी को मत बर्बाद करो, बच्ची की जिंदगी को मत बर्बाद करो.
तुम्हें जो देना है दो, करोड़ों दो,
हम मना नहीं करते, हम नहीं मना करते, करोड़ों दो. लेकिन ये निकाह का वक्त जो है, यह अमल का जो वक्त है, इसे सुन्नत तरीके पर सादा रहे. ये बच्चे भी इंशाल्लाह सुन्नत पर होंगे, इनके नेताओं पर असर पड़ेगा और जिंदगी में दीन आएगा और जिंदगी में खुदा बरकतें डालेगा. इसलिए ये सारी दावत की मेहनत इसीलिए है. हमें किसी से एक आधी चाय हम नहीं चाहते. तुम्हें तुम्हारे लिए खुद सबके लिए खैर का है, खुदा दे, खूब दे, हलाल दे, खूब दे. हम इतना कहते हैं, दीन जिंदगी में लाओगे तो जितना आएगा वो बरकतों वाला और खैर वाला आएगा, और दीन जिंदगी में नहीं होगा तो नहीं आएगा. तो जो खैर नजर आती है उसमें भी फितने आएंगे. वक्त नहीं है मेरे पास, में और चीजें सुना था.
इसके लिए दिन पर चलना हर एक चाहता है। तुम्हें कौन आदमी ऐसा है कि जो नहीं चाहता दिन पर चलना, हर एक चाहता है। लोग आते हैं अल्लाह वालों के पास, आकर कहते हैं मुझसे इस बच्चे के सर पर हाथ रख दो, आपका साया उस पर पड़े, मुझकमी बात कह रहा है, मुझकमी का साया मेरे बेटे पर न पड़े। दीन चाहता है, दीन हर एक चाहता है, लेकिन चल नहीं पाता। चलने के लिए ईमानी ताकत चाहिए, और ईमानी ताकत के लिए ईमानी मदरसे हैं। अल्लाह के राह में जाना है, तालीम के हलकों में बैठना है, मस्जिद में वक्त गुजारना है। ये जितना करेंगे ईमान में ताकत आएगी, ईमान में ताकत आएगी, दीन पर चलना आसान होगा। करोगे करोगे भैया? एक बात पूरे मजमे से मैं अर्ज करूं, जब मैं निकाह का खुतबा शुरू करूंगा, शायद थोड़ी देर बैठ जाए, उसके बाद मजमा चलना शुरू करता है। मैं एक बात कहता हूं, मुसलमान के मुसलमान पर 6 हक है, इसमें से एक हक ये है कि मुसलमान की खुशी में शरीक, उसको मुबारकबाद। ये बच्चे जो जिनका निकाह है, ये किसी और के नहीं है, मेरे आपके, इनकी खुशी में शरीक हो जाओ। एक 15 मिनट होगी, 10 मिनट होगी, फिर इसके बाद दुआ में शरीक होकर चले जाना। करोगे इतना? अल्लाह जुदा है। बात आप लोगों से कहनी है, भाई मेरे बच्चे का निकाह हो गया, और वहां तो एक उठ रहा है, दूसरा उठ रहा है, मुबारकबादी दे रहा है, और दूसरे 9 के बाकी हैं। ये इज्तिमा है, इज्तिमा का वकार बाकी रखे, दूल्हा और वकील इन दोनों को हम बुलाएंगे, जा कबूल कराएंगे, वो बैठ जाए, फिर दूसरा 5-7 मिनट के लिए वुज़ू दुआ में शरीक हो जाए, फिर इसके बाद कोई अपनी जगह से ना उठे सिवाय दूल्हा वकील जिसको हम बुलाए। ठीक है भाई? और ठीक है आगे वालों, अल्हम्दुलिल्लाह नहमदुहू व नस्तईनुहू व नस्तगफिरुहू व नुमिनु बिही व नतवक्कलु अलैहि व नऊज़ु बिललाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालिना, मन यहदिहिल्लाहु फला मुदिल्ल लहु व मन युदलिलहु फला हादिया लहु, व नशहदु अन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लहु, ونشهد أن سيدنا ومولانا وأولانا محمدا عبده ورسوله، وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. وقال الله تبارك وتعالى: يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. وقال الله تبارك وتعالى: يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم، ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. قال رسول الله صلى الله عليه وسلم: النكاح من سنتي، وقال: فمن رغب عن سنتي فليس مني، أو كما قال عليه الصلاة والسلام. عبد الله بشير بھائی ان کے وکیل ہیں، رفیق بھائی آدمانی،